नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रधानमन्त्री केपी शर्मा ओली असार 5 गते चीन जाने, पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटन लगायतका विषयमा सम्झौता हुने।
सभामुख र उपसभामुखका बारेमा संसदमा विवाद, फरक दलबाट हुनुपर्ने विपक्षी दलका सांसदको माग, अहिलेका सभामुख र उपसभामुख दुवै स्वतन्त्र भएको सत्तारूढ दलका सांसदको दावी।
संचालक सुन तस्करीमा संलग्न रहेको आशंकामा बाजेको सेकुवा सेन्टरमा छानबिन समितिको छापा, 2 करोड़ नक्कली नोटसहित पक्राउ परेका चलचित्र निर्माता माधव भगलेसहित 3 जना पूर्वपक्षका लागि जेल चलान।
दक्षिण कोरियासँग हुँदै आएको संयुक्त सैन्य अभ्यास रद्द गर्ने अमेरिकाको घोषणा, आफ्नो सबै सहयोगी र उत्तर कोरियाको पनि सुरक्षाका लागि प्रतिबद्ध रहेको भनाई।
र विश्वकप फुटबलको पूर्व सन्ध्यामा स्पेनका प्रशिक्षक बर्खास्त, विश्वकपका लागि फर्नान्डो हिर्रो प्रशिक्षक नियुक्त। 2026 को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने।
केटाहरू किन उफ्रेको रहेछ दिपेश?
अरे तिमीलाई थाहा छैन, नेपाल टेलिकमले हरेक हप्ताको 3 दिन शुक्रबार शनिबार आइतबार ह्याप्पी विकेन्ड प्याकमा अचम्मै सस्तो दरमा डाटा दिइरहेको छ नि त।
सस्तो भन्दा नि कति सस्तो?
मात्र 100 रुपियाँमा दैनिक 1 जीबीका दरले 3 दिनको लागि 3 जीबी डाटा पाइन्छ क्या?
ओहो, साँच्चै चमत्कार! 100 रुपियाँमा 3 जीबी, म पनि कुदे। सस्तो डाटा, चमत्कार, शुक्रबार शनिबार आइतबार।
नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री केपी शर्मा ओली असार 5 गते चीन जानुहुने भएको छ। चीनका प्रधानमन्त्री ली खिच्याङको निमन्त्रणामा ओली चीनको 6 दिने औपचारिक भ्रमणमा जान लाग्नु भएको हो। भ्रमणका क्रममा चीनका राष्ट्रपति शी जिनपिङले अघि सारेको एक क्षेत्र एक मार्ग अर्थात बीआरआई अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा द्विपक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले आफ्ना चिनिया समकक्षी ली र वरिष्ठ नेताहरूसित पनि भेटवार्ता गर्नुहुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नेपाल चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई पनि बेइजिङमा सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा पुगेर तिब्बतका प्रान्तीय नेताहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ। चीनको 6 दिने भ्रमण सकेर प्रधानमन्त्री ओली असार 10 गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ।
सभामुख र उपसभामुख एउटै पार्टीको भएको बारेमा सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलका सांसदहरूबीच संसदमा भनाभन भएको छ। विपक्षी दलले सभामुख र उपसभामुख दुवै एउटै पार्टीका भएको भन्दै संविधान अनुसार एकजनाले राजीनामा दिनुपर्ने बताएका छन्। तर सत्तारूढ दलका सांसदले भने सभामुख र उपसभामुख भए लगतै उहाँहरू दलविहीन भएकाले राजीनामा गर्न नपर्ने दावी गरेका छन्। संविधानमा सभामुख र उपसभामुख भिन्न भिन्न दलको हुने व्यवस्था छ, जस अनुसार तत्कालीन नेकपा माओवादी केन्द्र कृष्णबहादुर महरा सभामुख र एमालेकी शिवमाया तुम्मा हाम्बे उपसभामुख हुनुभएको थियो। तर पछि दुवै दलबीच एकीकरण भएकाले सभामुख र उपसभामुख नेपाल कम्युनिष्ट पार्टी नेकपाकै छन्। आजको संसद बैठकको विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान अनुसार सभामुख र उपसभामुख भिन्न दलबाट चयन हुनुपर्ने प्रावधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएपछि बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदहरूबीच भनाभन शुरू भएको थियो। सांसद खाँडले बोलिरहेका बेला सत्तापक्षका सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै सभामुख र उपसभामुखको हैसियत दल विशेषको नभई स्वतन्त्र भएको दावी गर्नुभयो। उहाँले सभामुख र उपसभामुख निर्वाचन पश्चात नै स्वतन्त्र हैसियतमा रहेको पद भएकाले दलीय बाँडफाँडको कुराको औचित्यहीन भएको बताउनुभयो। यस्तै कांग्रेसका अर्का सांसद पार्वती डीसी चौधरी, अतहर कमाल मुसलमान, भरत शाह लगायतले संविधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो।
यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक 2075 अन्तर्गत विभिन्न 4 वटा मन्त्रालयमा छुट्याइएको बजेटमाथि छलफल भएको छ। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको शीर्षकमाथि छुट्याइएको बजेटमा छलफल भएको हो। सरकारले 97% नागरिक स्वच्छ खानेपानीको पहुँचमा पुगेको दावी गरे पनि बैठकमा सांसदहरूले खानेपानीकै अभावमा नागरिक बसाई सर्नु परिरहेको बताएका छन्। यस्तै गरिबी न्यूनीकरण नभएसम्म हलिया, चरुवा, कमलहरी जस्ता कुप्रथाको अन्त्य हुन नसक्ने भन्दै त्यसको अन्त्यका लागि नागरिकको आय स्तरमा सुधार र जीवनस्तर उकास्ने कार्यक्रमलाई बजेटले प्राथमिकता दिनुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। भोलि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुने सभामुख कृष्ण बहादुर महराले जानकारी दिनुभयो।
नेपाल टेलिभिजनमा विगत 12 वर्षदेखि प्रसारण हुँदै आएको अन्तर्वार्तामूलक कार्यक्रम सीधा प्रश्न संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाको निर्देशनमा बन्द गरिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। कार्यक्रम प्रस्तुत राजु थापाले मन्त्री बाँसकोटासँग लिएको अन्तर्वार्तामा सम्पत्ति विवरण सम्बन्धी प्रश्न सोधेकै आधारमा कार्यक्रम बन्द गराइएको भन्दै महासंघले कार्यक्रम बन्द नगर्न आग्रह गरेको छ। प्रश्न सोधेकै आधारमा निरन्तर रूपमा प्रसारणमा रहेको कार्यक्रम बन्द गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहासका साथै प्रेसको विश्वव्यापी मान्यता विपरीतको कार्य रहेको महासंघको ठहर छ। अन्तर्वार्ताका क्रममा प्रस्तुतले कम्युनिष्टहरूले दाइजोबाट सुन चाँदी लिन सुहाउँछ र भनी प्रश्न गरेपछि मन्त्री बाँसकोटा आक्रोशित हुनुभएको थियो। आफूले कहिल्यै पनि दाइजो नलिएको दावी मन्त्री बाँसकोटाले गरे पनि अन्तर्वार्ताकार थापाले मन्त्रीले आफैले हस्ताक्षर गरेर सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमतीको माइतीले दिएको सुनचाँदी उल्लेख भएको देखाउनु भएको थियो। आफूलाई पेलेर प्रश्न सोधेको र अप्ठ्यारोमा पारेको रिसमा मन्त्री बाँसकोटाले कार्यक्रम नै बन्द गर्न नेपाल टेलिभिजनलाई निर्देशन दिनुभएको थियो। तर नेपाल टेलिभिजनले भने मन्त्रीको निर्देशनमा नभई आन्तरिक कारणले थापाको कार्यक्रम सीधा प्रश्न बन्द गरिएको दावी गरेको छ।
सुन तस्करी र सनम साकेको हत्याका बारेमा छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले आज बाजेको सेकुवा कर्नरमा छापा मारेको छ। काठमाडौँमा रहेको बाजेको सेकुवाका 6 शाखामा समितिले छापा मारेर सिलबन्दी गरेको छ। 33 किलो सुन तस्करीमा संलग्न रहेको आरोप लागेका बाजेको सेकुवाका संचालक चेतनाथ भण्डारी फरार छन्। भण्डारी र उनका आफन्तले बाजेको सेकुवा सञ्चालन गरिरहेका छन्। उनीसहित सुन तस्करी गरेको र सनम साकेको हत्या गरेको आरोपमा 63 जनामाथि मोरङ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। अधिकांश पक्राउ परे पनि भण्डारी भने अझै फरार छन्। उनले सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले खोजी गरिरहेको छ। टोलीले यसअघि आरके ज्वेलर्स र सुनका मुख्य लगानीकर्ता मोहन कुमार अग्रवालको घरमा पनि छापा मारेको थियो।
2 करोड़ नक्कली नोटसहित पक्राउ परेका चलचित्र निर्माता माधव वाग्ले सहित 3 पूर्वपक्षका लागि जेल चलन भएका छन्। जिल्ला अदालत काठमाडौँले वाग्ले सहित पक्राउ परेका सुजित तामाङ र महेन्द्र बोगटी 3 पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। उनीहरूलाई केन्द्रीय कारागार दिल्ली बजारमा राखिएको छ। वाग्लेको कोठाबाट प्रहरीले केही दिन अघि 2 करोड़ भन्दा बढी नक्कली नोट बरामद गरेको थियो।
पोखरामा एक व्यक्तिले परिवारका सदस्यको हत्या गरी आफूले पनि आत्महत्याको प्रयास गरेका छन्। पोखरा लेखनाथ महानगरपालिका 15 रामबजार स्थित कालिका मार्गका रामजी घलेले घरेलु हतियार प्रहार गर्दा छोराको ज्यान गएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन्। असार 6 सुत्केरी हुने उनको गर्व पनि खेर गएको छ। त्यसपछि आत्महत्याको प्रयास गरेका रामजी पनि गम्भीर छन्। 38 घलेले 11 छोरा ज्ञापन घलेको हत्या गर्नुका साथै पत्नी 32 सुमित्रा घलेको हत्या प्रयास गरेपछि आफैले पनि आत्महत्याको प्रयास गरेको प्रहरीले दावी गरेको छ।
गृहमन्त्री रामबहादुर थापा बादलले भ्रष्ट र गुण्डागर्दी गर्नेको नाम आफूलाई उपलब्ध गराउन उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको 2 साधारण सभाको काठमाडौँमा उद्घाटन गर्दै मन्त्री थापाले गुण्डागर्दी गर्नेलाई समाप्त पार्ने सरकारको अभियानमा साथ दिन व्यवसायीलाई आग्रह गर्नुभएको हो। गृहमन्त्री थापाले विकास र समृद्धिको मुख्य बाधकका रूपमा रहेको भ्रष्टाचारलाई अन्त्य गर्न सरकारले शून्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पार्नुभयो।
वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन भएको छ। गैराती आफ्नै निवास काठमाडौँको मैतीदेवीमा उहाँको निधन भएको हो। 93 थापाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उहाँ लामो समयदेखि छाती फोक्सो लगायतका समस्याबाट पीड़ित हुनुहुन्थ्यो। उहाँले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गर्नुभएको छ। हाँस्य टेलिचलचित्र तितो सत्यमा काम गरेपछि उहाँ निकै चर्चित बन्नुभएको थियो। उहाँले 2 बेलायती सेनामा काम गरेर 2 विश्वयुद्ध पनि लड्नुभएको थियो। पछि उहाँ नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो। स्वर्गीय थापाको जन्मघर भने खोटाङको लामीडाँडा हो। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
तन्नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो यहाँ त झन अलपत्र ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ
कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन अब त भन्यो नि त्यो बेला सुनेर पनि उडाइयो अब अहिले यो दुःख
त्यही त हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ कमाइ पनि गतिलो छ काम पनि हाम्रो जस्तो गाह्रो छैन म र कति खुसी छ हेर त
त्यसैले विदेश जाने सोचमा हुनुहुन्छ भने खाने बस्ने सुविधा सहित सितैमा सिप सिक्नका लागि सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 9840252580 र 9840248034 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्नुहोस्
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनुभएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ
नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
गुणस्तरमा उच्च एक पटकको प्रयोग पुस्तौ पुस्ता ढुक्का
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा फोन नम्बर 0574125595
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले प्रधानमन्त्री केपी शर्मा ओली असार 5 गते चीन जाने सभामुख र उपसभामुखका बारेमा संसदमा विवाद फरक दलबाट हुनुपर्ने विपक्षी दलका सांसदको माग संचालक सुन तस्करीमा संलग्न रहेको आशंकामा बाजेको सेकुवा सेन्टरमा छानबिन समितिको छापा लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी प्रसंग सरकारले आउँदो 5 वर्षभित्र सबै नेपालीको बैंक खाता खोल्ने र सबैले बैंकबाटै कारोबार गर्ने घोषणा गरेको छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यो कुरालाई विशेष महत्व दिइएको छ तर शहरी क्षेत्र र धेरै बैंकको पहुँच पुगेको ठाउँका आधाको पनि बैंक खाता छैन भने दुर्गम गाउँमा बैंक पुर्याउने समस्या देखिएको छ अर्जुन पोखरेलको रिपोर्ट
प्रत्येक नेपाली नागरिकको बैंक खाता खोलिनेछ सरकारी निजी र संगठित क्षेत्रबाट हुने सबै प्रकारका भुक्तानी बैंक खातामा मात्र हुने व्यवस्था गरिनेछ
नीति तथा कार्यक्रम र बजेटमा 5 वर्षभित्र सबै नेपालीको बैंक खाता खोल्ने र त्यही खाताबाट नै सबै कारोबार गर्ने उल्लेख छ नागरिकले बैंकबाटै तलब भत्ता सहुलियत सरकारी ऋण अनुदान लगायत पाउने र बैंकबाटै राजस्व जरिवाना लगायतका रकम असुली गर्ने सरकारको योजना छ तर नेपालमा बैंक स्थापना भएको 81 वर्ष पुगिसक्दा पनि अहिलेसम्म जम्मा 40% नागरिकको मात्रै बैंक खाता छ 60% नागरिकसँग बैंक खाता नै छैन गाउँमा बिजुली र इन्टरनेट नहुनु सुरक्षाको लागि प्रहरी पोस्ट नहुनु कर्जाको लागि क्षेत्र नहुनु स्थानीय बासिन्दाको साथ नपाउनु लगायतका कारणले ग्रामीण क्षेत्रमा बैंक खोल्न समस्या भएको छ सरकार र राष्ट्र बैंकको निर्देशन अनुसार गाउँ गाउँमा बैंकका खाता खोल्ने प्रयास गरे पनि समस्या भएको बताउनुहुन्छ नेपाल बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर ढुङ्गाना
753 स्थानीय निकायमा हामीलाई जुन शाखा खोल्ने निर्देशन थियो त्यो मुताबिक हामी धेरै ठाउँमा पुगिसक्यौं ग्रामीण दूरदराज इलाकामा तर त्यहाँ बैंकिङ गर्दाका केही समस्याहरू छन् तिनीहरूको व्यावहारिक रूपमा केही समस्याहरू देखियो
753 स्थानीय तहमध्ये अहिलेसम्म 510 स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुगेका छन् 243 तहमा बैंकका शाखा पुगेका छैनन् प्रदेश नम्बर 1 का 43 प्रदेश नम्बर 2 का 38 प्रदेश नम्बर 3 का 29 प्रदेश नम्बर 4 का 21 प्रदेश नम्बर 5 का 24 कर्णाली प्रदेशका 44 र प्रदेश 7 का 44 स्थानीय तहमा वाणिज्य बैंकहरू पुगेका छैनन् बैंक पुगेका ठाउँमा पनि एउटा शाखाले 17,000 नागरिकलाई सेवा दिनुपर्ने अवस्था छ आउने असार मसान्तसम्म सबै स्थानीय तहमा बैंकका शाखा पुर्याउनु पर्ने नीतिगत व्यवस्था भए पनि त्यो पूरा नहुने प्रष्टै देखिएको छ बैंक खाता त चाहिने रहेछ है भनेर चेतना विस्तार गर्न र बैंकको लागि सबै स्थानीय तहमा सबै सुविधा पुर्याए पनि कम्तीमा 1 वर्ष त बैंकका शाखा खोल्नै लाग्नेछ त्यसपछि अभियान नै चलाएर नागरिकलाई बैंकको महत्व बुझाएमा मात्रै 5 वर्षभित्र सबै नेपालीको बैंक खाता खोल्न सहज हुने देखिन्छ तर कतिपय स्थानीय तहकै जनप्रतिनिधिका कारण ब्याङ्कका शाखा खोल्न समस्या भएको बताउनुहुन्छ राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर चिरञ्जीवी नेपाल।
कसैमा विवाद भएको खबरदार त्यो ठाउँमा जाला चाहिँ भनेर एउटाले भन्ने अर्कोले ल खबरदार यहीँ बसिरह भनेर भन्दाखेरि कति ठाउँ ब्याङ्क जान्छन्। ब्याङ्क भनेको ब्याङ्क जाने भनेको तपाईँ हाम्रो निसेको पैसा लिएर त्यहाँ जाने गएर चाहिँ नेपाल राष्ट्र ब्याङ्कले खुला चोरमा लगेर राखिदियो भनेर भन्नु सक्छ र
सरकारले जे कुरा पनि घोषणा गर्ने तर त्यसलाई कार्यान्वयन नगर्ने गरेकाले धेरै घोषणा र योजना अलपत्र परेका छन्। पाँच वर्षभित्र सबै नेपालीको ब्याङ्क खाता खोल्ने योजना चाहिँ अलपत्र नपरोस् भन्ने आम नागरिकको चाहना हो।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 23 अर्ब रुपियाँ बराबरको बजेट सार्वजनिक गर्ने भएको छ। आर्थिक वर्ष 2075-76 लागि पर्सि असार 1 गते 23 अर्ब रुपियाँ बराबरको बजेट ल्याउने तयारी भएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो। केन्द्रीय सरकारले कर्णाली प्रदेशलाई पठाउने सशर्त अनुदान र प्रदेश सरकार आफैले राजस्व संकलन गर्ने लक्ष्यका साथ बजेटको तयारी गरेको उहाँले बताउनुभयो।
यस्तै कर्णाली प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेश सभाबाट भएको छ। आज बसेको प्रदेशसभा बैठकले आर्थिक वर्ष 2075-76 नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। सभामुख राजबहादुर साईले नीति तथा कार्यक्रम पारितका लागि बैठकमा निर्णयार्थ पेश गर्नुभएको थियो। सत्तापक्षीय नेकपाका सांसदले नीति तथा कार्यक्रममा सहमति जनाए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसदले भने विपक्षीमा मतदान गरेका थिए। गएको सोमबार प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कर्णाली प्रदेशलाई 10 वर्षभित्र देशकै समृद्ध प्रदेश बनाउने लक्ष्य सहितका योजना समेटिएका छन्।
बिजुली चोरी नियन्त्रण अभियानमा गृह मन्त्रालय र ऊर्जा मन्त्रालयले संयुक्त रूपमा काम गर्ने भएका छन्। आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री रामबहादुर थापा बादल र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुलले बिजुली चोरी गर्ने विरूद्ध संयुक्त अभियान चलाएर कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। गएको वर्ष राष्ट्रिय प्रणालीबाट 22.9% बिजुली चुआवट भएकोमा यो वर्ष नेपाल विद्युत प्राधिकरणले 20.6% झारेको छ। आउँदो वर्ष विद्युत चुआवट 15% झार्ने प्राधिकरणको लक्ष्य छ।
प्रहरीले काठमाडौँमा झण्डै 50,000 लिटर विषादीयुक्त घरेलु मदिरा नष्ट गरेको छ। महानगरीय प्रहरीको टोलीले काठमाडौँको विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको 50,000 लिटर घरेलु मदिरा नष्ट गरेको हो। टेकु स्थित महानगरीय प्रहरी परिसरभित्रै नष्ट गरिएको मदिरामा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने अखाद्य वस्तुहरू मिसआउट गरिएको पाइएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभयो।
नक्कली बाबु खडा गरेर नेपाली नागरिकताको प्रमाणपत्र सिफारिश गरेको आरोपमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष खेतनाथ घिमिरे काठमाडौँमा पक्राउ परेका छन्। मेलम्ची नगरपालिका 9 च्यामिरे निवासी खुशी तामाङलाई नक्कली बाबु बनाएर हेलम्बु गाउँपालिका 6 इचबाट नागरिकता सिफारिश गरेको आरोपमा प्रहरीले वडा अध्यक्ष घिमिरेलाई पक्रेको हो।
सरकारी कोटामा कोरिया पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट झण्डै 80 लाख रुपैयाँ ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङ घरबै ललितपुर बस्ने 53 वर्षका मीनबहादुर थापा र काठमाडौँका 35 वर्षीय जोसेफ श्रेष्ठ रहेका छन्। उनीहरूले सरकारी कोटामा कोरिया पठाइदिने भन्दै 1 वर्षका लागि भिसा लगाइदिने प्रलोभन देखाएर प्रति व्यक्ति 11 लाखका दरले 79,65,800 रुपैयाँ ठगी गरेका प्रहरीले जनाएको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा विश्वकप विशेष र मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेहनत तपाईँको सही मार्गदर्शन हाम्रो
शिक्षक सेवा आयोग र लोक सेवा आयोगका तयारी कक्षाको लागि कीर्तिपुर भ्याली नै राम्रो।
नयाँ पाठ्यक्रममा आधारित भई प्रावि निमावि र माध्यमिक तहका नयाँ कक्षाहरू बिहान दिउँसो र बेलुका धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिबाट कक्षा सञ्चालन गराइने,
दैनिक र साप्ताहिक परीक्षाको साथै आवश्यक पृष्ठपोषण प्रदान गरिने,
होस्टलको सुविधा,
डिजिटल एटेन्डेन्सी र डिजिटल कक्षाको व्यवस्था।
हामीलाई सेवा गर्ने मौका दिनुहोस्, तोकिएको समयमा तपाईँको सोचलाई हामी पूर्णता दिनेछौ।
साथै हामी कहाँ शाखा अधिकृत नासु खरिदार र बैंकिङका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
सम्पर्क कीर्तिपुर भ्याली इन्स्टिच्युट कीर्तिपुर गेट छेउ नयाँ बजार कीर्तिपुर, फोन 01-433-2509 04-33-2509, मोबाइल 98-49-421-216।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtiaye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल। सम्पर्क 01-42-46-024-42-9301।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कैलालीको बिजोरामा ग्यास उद्योग स्थापना भएको छ। स्थानीय 5 युवाले असार महिनाभित्रै सञ्चालन गर्ने गरी गोदावरी नगरपालिकाको बिजोरामा सैपाल ग्यास उद्योग स्थापना गरेका हुन्। ग्यास उद्योग स्थापनापछि प्रति सातमा ग्यास अभावको समस्या कम हुने विश्वास गरिएको छ।
खोटाङको दिक्तेल साना सहरी खानेपानी तथा सरसफाई आयोजनाका लागि 1 करोड़ रुपियाँ संकलन भएको छ। तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत 30 करोड़ रुपियाँको लागतमा पूरा हुने दिक्तेल बजार साना सहरी खानेपानी तथा सरसफाई नगर आयोजनाका लागि उपभोक्ताबाट 1,30,00,000 रुपियाँ संकलन भएको हो।
शेयर बजार परिसूचक नेप्से आज सामान्य बढेको छ। हिजो झण्डै 2 अङ्कले घटेको नेप्से आज 1.28 अङ्कले बढेर 1240.54 बिन्दुमा पुगेको हो। नेप्से सामान्य बढे पनि आज कारोबार रकम भने घटेको छ। हिजो 30 करोड़ रुपियाँ बराबरको शेयर किनबेच भएकोमा आज 10 करोड़ कम अर्थात 20 करोड़ रुपियाँ बराबरको शेयर किनबेच भएको छ।
मेरो पनि भन्नु छ।
आज हामीले उज्यालोको फेसबुक पेज र ट्विटरमा बजेट भाषणपछि बढेको महँगी नियन्त्रण गर्न के गर्नुपर्ला भनेर सोधेका थियौं, जसमा आएका प्रतिक्रिया मध्ये केहीलाई हामीले आजको मेरो पनि भन्नु छमा लिएर आएका छौं।
झकेन्द्र बम फेसबुकमा भन्नुहुन्छ, समय अनुसार महँगी हुनु स्वाभाविक हो, तर जबसम्म पेट्रोल सहितका दैनिक उपभोग्य सामान अनि तरकारी र फलफूल आफ्नै देशमा उत्पादन हुँदैनन् तबसम्म महँगी नियन्त्रण गर्न सकिँदैन।
शैलेश खत्री छेत्रीको विचारमा सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि खारेज गरे सामानको भाउ आफै घट्छ। नेपालमा खानी छैन भन्दै पेट्रोलमा भाउ बढाउँदै लाने हो भने मूल्य वृद्धि नियन्त्रण हुँदैन।
जीवी अन्जानले फेसबुक र प्रभु ढुङ्गेलले ट्विटरमा लेखेका कुरा उस्तै छन्। उहाँहरूका विचारमा नियमित बजार अनुगमन, कृत्रिम अभाव गर्नेलाई कडा कार्यवाही र बिचौलियालाई नियन्त्रण गर्न सक्नुपर्छ। कालो बजारी गर्नेहरूलाई जेल हाल्ने अनि तिनीहरूका पसल सिल गर्ने त्योभन्दा राम्रो उपाय छैन हाम्रो नेपालमा। नत्र त रोए जस्तो गर, म कुटे जस्तो गर्छु भने जस्तो मात्रै हुन्छ।
शर्मा भेषराजको ट्वीट छ, मुख्य समस्या नै यही हो, सरकारले अनुगमन प्रभावकारी बनाउनुपर्छ। बजेटको कारणले दैनिक उपभोग्य वस्तुमा यसको कार्यान्वयन नहुँदै मूल्य बढ्दैन। बजेटले करको दर परिवर्तन नगर्दै आयात वा उत्पादन गरेका वस्तुमा मूल्य बढाउने व्यवसायको काम पनि कानून विपरीत छ। यसलाई कानून बमोजिम कारवाही गर्नुपर्छ।
तर नेत्रबहादुर पुनले भने फरक विचार लेख्नु भएको छ। महँगी नियन्त्रण गर्नतिर भन्दा अब श्रमिक वर्गको पारिश्रमिक बढाउने अनि निजी क्षेत्रले श्रमिक वर्गलाई सरकारले तोके बमोजिमको तलब सुविधा दिए नदिएको बारेमा छानबिन चुस्त रूपमा गर्नुपर्छ। खालि सरकारी कर्मचारीको मात्रै तलब बढाएर सरकारको दायित्व पूरा हुँदैन।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईबीआर नम्बर 01-5000-1092 मा फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋतु थेबे। अब एउटा विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग हुँदै आएको संयुक्त सैन्य अभ्यास रद्द गर्ने घोषणा गर्नुभएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सैन्य अभ्यास रद्द भए पनि आफ्नो सबै सहयोगी र उत्तर कोरियाको लागि सुरक्षाका लागि प्रतिबद्ध रहेको बताएको छ। सैन्य अभ्यास रद्द हुनु उत्तर कोरियाका लागि ठूलो राहतको रूपमा हेरिएको छ। उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास आफ्नो सुरक्षाका लागि खतराका रूपमा रहेको भन्दै विरोध गर्दै आएको थियो। बीच उत्तर कोरियाका नेता किम जोङ उनले ट्रम्पले दिएको अमेरिका भ्रमणको निम्तो स्वीकार गर्नुभएको छ। हिजो सिंगापुरमा दुई नेताबीच भएको ऐतिहासिक छलफलपछि किमले ट्रम्पलाई उत्तर कोरिया र ट्रम्पले किमलाई अमेरिकाको भ्रमणको निम्तो दिनुभएको थियो दुवै नेताले निम्तो स्वीकार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल पुलिस क्लब सर्लाहीमा चलिरहेको प्रथम लालबन्दी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमी फाइनलमा झापा 11 1-0 हराउँदै पुलिस फाइनलमा पुगेको हो। पुलिसलाई जिताउन रवि पासवानले खेलको 39 मिनटमा गरेको गोल निर्णायक बन्यो। भोलि हुने दोस्रो सेमी फाइनलमा 3-स्टार र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
18 वर्ष मुनिको ललित मेमोरियल फुटबल च्याम्पियनशीपमा आज भएका खेलमा 3-स्टार क्लब र फ्रेन्ड्स क्लब विजयी भएका छन्। एन्फा कम्प्लेक्स सात बाटोमा भएको पहिलो खेलमा 3-स्टारले मनाङ मर्स्याङदी क्लबलाई 1-0 हराएको छ। 3-स्टारलाई जिताउन टीका गुरूङले 43 मिनटमा गरेको गोल निर्णायक बन्यो। यस्तै दोस्रो खेलमा फ्रेन्ड्स क्लबले सुदूरपश्चिम फुटबल क्लबलाई 1-0 नै हरायो। फ्रेन्ड्सलाई जिताउन सन्देश नेउपानेले गोल गरे।
विश्वकप विशेष 2018
विश्वकप विशेष 2018
विश्वकपको पूर्व सन्ध्यामा स्पेनले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक जुलेन लोपोटेगीलाई हटाएको छ। लोपोटेगीलाई हटाएर स्पेनिस फुटबल फेडरेशनले संघीय खेल निर्देशक फर्नान्डो हिरोलाई विश्वकपका लागि प्रशिक्षक नियुक्त गरेको छ। लोपोटेगी हिजो मात्र रियल मड्रिडको प्रशिक्षक नियुक्त भएका थिए। रियल मड्रिडमा नियुक्त हुनेबारे कुनै सल्लाह नै नगरेको भन्दै स्पेनले विश्वकप शुरू हुने अघिल्लो दिन लोपोटेगीलाई बर्खास्त गर्ने निर्णय गरेको हो। रूसमा शुरू हुने विश्वकपमा स्पेनले पर्सि आफ्नो पहिलो खेल पोर्चुगलसँग खेल्नेछ।
पछि सन् 2026 हुने विश्वकप फुटबल उत्तर अमेरिकाका तीन देशले संयुक्त रूपमा आयोजना गर्ने भएका छन्। रूसमा आज भएको फिफा कंग्रेसबाट मोरक्कोलाई उछिन्दै अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा विश्वकप आयोजना गर्ने जिम्मेवारी पाएका हुन्। यी तीन देशको संयुक्त प्रस्तावमा 200 मत परेको थियो। मेक्सिकोले यसअघि दुईपल्ट र अमेरिकाले एकपल्ट विश्वकप आयोजना गरिसकेका छन्। आफ्नो पक्षमा 65 मत मात्र परेपछि मोरक्को विश्वकप आयोजना गर्ने सपना साकार हुन सकेन। मोरक्कोले यसअघि 4 विश्वकप आयोजना गर्ने दावेदारी पेश गरे पनि ऊ हरेक पल्ट असफल हुँदै आएको थियो। 4 वर्षपछि 2022 हुने विश्वकप भने एसियाली देश कतारमा आयोजना हुँदैछ।
विश्वकप विशेष 2018
विश्वकप विशेष 2018
विश्वकप विशेषसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रधानमन्त्री केपी शर्मा ओली असार 5 गते चीन जाने। पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटन लगायतका विषयमा सम्झौता हुने।
सभामुख र उपसभामुखका बारेमा संसदमा विवाद। फरक दलबाट हुनुपर्ने विपक्षी दलका सांसदको माग। अहिलेका सभामुख र उपसभामुख दुवै स्वतन्त्र भएको सत्तारूढ दलका सांसदको दावी।
संचालक सुन तस्करीमा संलग्न रहेको आशंकामा बाजेको सेकुवा सेन्टरमा छानबिन समितिको छापा। 2 करोड नक्कली नोट सहित पक्राउ परेका चलचित्र निर्माता माधव अग्ने सहित 3 जना पूर्वपक्षका लागि जेल चलान।
दक्षिण कोरियासँग हुँदै आएको संयुक्त सैन्य अभ्यास रद्द गर्ने अमेरिकाको घोषणा। आफ्नो सबै सहयोगी र उत्तर कोरियाको पनि सुरक्षाका लागि प्रतिबद्ध रहेको भनाई।
र विश्वकप फुटबलको पूर्व सन्ध्यामा स्पेनका प्रशिक्षक बर्खास्त। विश्वकपका लागि फर्नान्डो हिरो प्रशिक्षकमा नियुक्त। 2026 विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी सुफल काफ्ले र विष्णु विश्वकर्मा पनि विदा हुन्छौ। नमस्कार।